नमस्कार, उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको शुक्रबारको श्रृङ्खलामा हामी विगत केही सातादेखि शरद पौडेलको उपन्यास लेखेको वाचन सुन्दै आएका छौं। गएको साता हामीले यसको तीन श्रृङ्खलासम्मको वाचन सुनेका छौं। यो उपन्यास लिखेबारे पत्रकार निनु चापागाई लेख्नुहुन्छ, लिखेले को अछुतद्वारा प्रारम्भ गरिएको परम्परालाई उत्तराधिकारको रूपमा अनुसरण मात्र गरेको छैन, त्यसले खनेको दलित मुक्तिको वैचारिक कोरिटोलाई विस्तार गर्ने, सुदृढ बनाउने र बृहत्तर आयाम दिने काम समेत गरेको छ। पुस्तकाकारका रूपमा लिखेको प्रकाश हुनु अगावै तर लिखे धारावाहिक प्रकाशनमा निरन्तर आएको तीन वर्षपछि प्रकाशनमा आएको साहित्यकार खगेन्द्र संग्रौलाको जुनकिरीको संगीतले भने आफूले सम्प्रेषण गर्ने सन्देशका आधारमा यही परम्परा र कोटीमा समावेश गराएर मूल्याङ्कन गर्ने अवसर हामीलाई प्रदान गर्दैन भनेर उहाँले लेख्नुभएको छ। लिखे उपन्यास शरद पौडेलको उपन्यास, अब वाचन सुरु हुन्छ पृष्ठ 83 चौथो श्रृङ्खला। इन्ताका माससम्म कहाँ हराएका होला अन्त लौ भन्ने बेलामा भने जालिस त नि यसपालालाई तिजा माइत जान रोक्दिन, ज्यान गनी रोक्दिन भन्थे। तर तिजको त के कुरो, तिजपछि नि दुई दिन बिति भयो, आउने त सुरै छैन। के भयो होला, लोग्ने मुन्छेको जात जता पुग्यो उतै हरायो। चौरी यो झमक्क साँझमा घरभित्र अगेनाका दौरा चलाउँदा चलाउँदा एक्लै फतफताए। पुरी मण्डल नै पार्यो यो एउटा दाउरोले त भन्दै उसले अघिनोमा ज्योति राखेको एउटा दाउरो बाहिर तानिएर यसो हेरे। नबल्ने नै काठ त होइन रहेछ, के भयो के भयो कुन्नी। फेरि अघिनातिर नै त्यो दाउरा धकेरि बेस्कन धुवा पुत्तायो। चौरीले सिङ्गन माथितिर तानी आँसु पुछेर एकपल्ट फेरि आगो बाल्नलाई ढुङ्ग्रो समातेर फू फू गर्न थाली। घरभित्र आगो नै सल्किया छ कि जस्तो गरी धुवाको मुस्लो ढोका हुँदै बाहिरिरहेथ्यो। रामा रामा, के विधि धुवा गराएर राख्या हो, होइन धुवा पनि हुन्छ रहेछ कि क्या हो यो आइमाईलाई। चौरी धुवा छिचोलेर घरभित्र छिर्यो। चौरी झसङ्ग झस्के जस्ती भई एकपटक आफ्नो लोग्नेको मुखा हेरेर मुन्टो बटारी। चौरी पनि स्वास्नीको नजिकै गएर बस्यो, तर केही बात बोल्नुभन्दा पहिल्यै उसले धुवा हटाउने विचार गर्यो। त्यसैले अगिनातिर टाउको झुकायो र खलाती लाउन थाल्यो। ज्यान जाला दाउरो बलेन, चौरीको ओठमुख सुक्यो। थकित भएपछि अगेनामा पुत्ताउँदै गरेको दाउरो च्याप्प समात्यो। यसलाई काट्टा भन्दै ढोकातिर ताकेर जे दाउरो उडियायो। चौरेको ताल देखेर स्वास्नी चानीले मुख बोली, होइन बौला छौ कि के हो, राति बिखेमा के को आगो फाल्या छौ बाहिरतिर, सकाउला घर या एउटा भएको ओत पनि डडायो भने त खाउला मेरै। स्वास्नीको पूरा बात सुनेर पनि चौरीले तत्काल कुनै प्रतिक्रिया जनाएन, बरु खल्तीतिर हात हाल्यो, ठुटो चुरोट निकालेर सल्कायो, बस धुवामाथि धुवा थप्यो। स्वास्नीको पूरा बात सुनेर पनि चौरीले तत्काल कुनै प्रतिक्रिया जनाएन, बरु खल्तीतिर हात हाल्यो, ठुटो चुरोट निकालेर सल्कायो। चौरीकी स्वास्नीलाई पनि तलतल लाग्यो। उसले पनि मजेरीमा ओछ्याइ राखेको गुन्द्रीको बिट यसो उचालेर ठुटो निकाली, आगोमा ठुटो चुरोट झोसिएर तान्न थाली। यसै बीचमा चौरीले एक लर्खन खोकी निकाल्यो। खोकिरहेको चौरीलाई एकपल्ट फेरि हेरी स्वास्नीले, तर केही बोलिन। चार पाँच चरको चुरोट मजाले तानिसकेपछि स्वास्नी जानीले भुइँमा ठोसेर चुरोटको आगो निभाई र यसो चुरोटतिर हेरी। फेरि खान पुग्छ मनमनै बिचारी र गुन्द्री मन्तिर चुरोटको सारी ला खायो पनि लामो समयसम्म खोकीले नछोडेपछि खोक्दा खोक्दै चाउरीले आफ्नो हातमा भएको चुरोटको ठुटो स्वास्नीतिर बढायो स्वास्नीले ठुटो च्याप्प समातिर ओठमा लगे इनले खाएको चुरोट त कहिले खान मन लाग्दैन थुकले लचप्पै भिजाउँछन् कसरी खाएको हो चुरोट पनि कुन्नी मुख बिगार्दै चाउरीकी स्वास्नी बोली अब भने चाउरीले नबोलिकन धरै पाएन भो तैँले जानेछस् तान्न देर बात नबोल चाउरीले अगेना छेउ राखेको भाँडोतिर यसो हेऱ्यो केही देखेन भोकले चाउरिएको चाउरीले राम्रैसँग स्वास्नीतिर फर्केर सोध्यो केही पकाएकी छैनस् कि आफू घिचिवरी बस्यो अब चाउरीको प्रश्नले स्वास्नीलाई भित्रैसम्म खोज्यो उसले बटारिएर जवाफ दिए घरभरि अन्न थोपारी दिएकै छौ क्यारे मेरो त के काम छ र दिनको दसचोटि पकायो खायो किन माङ्गेकी छसे तँलाई केही नराम्रो त भने छैन यति भनेर चाउरी अडियो स्वास्नी चाहिँ जुरुक्क उठी र एक छेउमा पल्टिराखेको ध्वासी देक्ची उठाई मुख फुटेको घैटोबाट देक्चीमा पानी खनाई हेरी यो काटोले कहिले धारो दिँदैन पानी सार्दा भुइँमा पोखिएपछि चाउरीको स्वास्नीले घैटोसित रिस पोखी देक्ची उठाई अघेन माथिको ओदानमा देक्ची ढ्याक्क राखेर बाहिर निस्के अङ्गालोमा ससाना झिझा दाउरा राखेर चौरेकी स्वास्नी भित्र छिरी र अघेना छेउ गएर बसी अघेनाको आगोमा देक्चीबाट तप तप पानी खसेर एक ढङ्गको आवाज आइरहेको थियो चौरेकी स्वास्नीले त्यतापट्टि खासै ध्यान दिइन झिझा भाँच्दै अघेनामा घुसारी रही एकैछिनमा घोप्टो पर्दै अघेना नगिचे मुख पुर्याएर आगो फोक्न थाली धुवाँ बढिरह्यो तर आगो बल्न सकिन हार खाएजे गरी ठाडो भएर खुइया सास तानी छेउमा बसेको चौरी कुरी मण्डल धुवाँभित्र बसेर यो सब हेरिरहेको थियो फुक्देऊ न तिमीले फुक्दा बल्छ कि स्वास्नी चाहिनेको यो आग्रहले चौरी झस्के चाहिँ भयो के को बल थियो उही त हो नि तैँले फुके नि मैले फुके नि भन्न त यसो भन्यो तर चौरीले पनि हात टेकेर अघेन नगिचे मुख पुर्याएर फुक्न भने सुरु गर्यो केही बेर फुक्दा पनि आगो नबलेपछि चौरीले रिसाए चाहिँ गरी स्वास्नीलाई आदेश गर्यो यो निकाल यो ठाडो यहाँबाट पानी चुइया चुइयै छ के को बल छ त आगो दाउरै भिजिसके चौरीको कुरो स्वास्नी चाहिँ सुने नसुने चाहिँ गरी चौरीले झोकले देक्ची समातेर भुइँमा थेचार्यो स्वास्नीलाई यस्तो गरेको मन नपरे चाहिँ गरेर बोली किन थेचार्छौ है भाँडो अहिले त्यहीँबाट चिरिएला र अनि ओडाल्छौ ढिँडो चौरीले पनि सुने नसुने गर्यो नयाँ झिझा थपेर आगो बाली छाड्यो अब बसाल्देऊ देख्छी चौरीलाई स्वास्नीले अराई पख अलिक आगो हुर्कन दे त नत्र अहिले निप्छ बल्ल बल्ल सल्के आगो चौरीले स्वाभाविक उत्तर फर्कायो आगो हुर्कँदै जाँदा घरभित्र मैलो उज्यालो छायो चौरीले एकपटक मौकाको फाइदा उठाउँदै चारैतिर निहाल्यो होइन के झुन्ड्याएकी छस् र यो प्लास्टिकका एउटा कुनामा झुन्डिरहेको प्लास्टिकको झोलातिर हेर्दै चौरीले स्वास्नीसित सोध्यो एकैछिन पनि नअडिकन स्वास्नीले जवाफ फर्काइहाले त्यही तिमीले बजारबाट पठाइदिएको कोसेली हो पाएको दिन त्यहाँ राखे कि त्यहीँ जिउ कात्यौँ छ स्वास्नीको जवाफले चौरीलाई अक्क नबक्क पार्यो अनि लिखेलाई पनि पठाइदिनुहोस् कि क्या हो त इन्ताकासम्म यो माल हेरलौ चौरी खिन्न भयो को मुन्जे छ र पठाइदिनु त अब भोलि सखारै तिमी जाउ र लिएरै आऊ छोरालाई बरा चाडको दिन पनि त्यत्रो केटाकेटी अर्काको घरमा कति रोयो होला चौरीको स्वास्नीको आँखाभरि आँसु आयो त्यसो त छोराको सम्झनाले चौरीको मुखाकृति पनि अलिक धमिलो बन्यो दसैँ आउन अझै यत्तिका दिन छ विष्टले पठाउलान् र लेखेलाई खै मेरो त विश्वासै छैन चौरीले आफ्नो कुरा राख्यो स्वास्नी चाहिनेले झम्टिहाली तिमीले नपठाएर हुन्छ र हाम्रो छोरो राख्दैनौ तिम्रा भनेपछि नपठाएर सुक्खले काठा अर्काको छोरछोरीको रगत चुस्न पल्केको स्वास्नीको बात सिद्धेकै थिएन चाउरीले हकार्यो के बोलेको त्यस्तो अरूले सुन्यो भने के होला छाला काट्छ नि बिष्टले सस्नीचाले अझै थपे, के बाँकी राखेको छ र त्यसले? त्यस पापीलाई त हरिया बाँसा राखेर चाउरीकी स्वास्नी मुरमुरी। चाउरीले यसभन्दा अघि कहिले पनि आफ्नो स्वास्नीले विष्टबारे यस्तो बोलेको सुनेकै थिएन, तर पनि अहिले चाउरीले केही प्रतिवाद गरेन। लौ समात, ढिँडोले भरिएको एउटा सिलौटो थाल चाउरीतिर दिँदै स्वास्नीले बोली। चाउरीले थाल समातेर ढिँडो पक्का पक्नु खुर्सानी छिता चोप्दै खान थाल्यो। अर्को थालमा चाउरीकी स्वास्नीले पनि अलिकता ढिँडो झिकी आफूतिर तानिर हातले ढिँडो खेलाउन थाली। एकपल्ट चाउरीलाई हेरेर फेरि टाउको निहुराई, उसको मनभरि थुप्रै कुरा खेल्न थाल्यो। चाउरीकी स्वास्नीको मनमा हृदय पगाल्ने गरी आफ्नै छोरो लेखी आयो। मलिनो छाउटी अनुहार भएको दुब्लो छोराको सम्झनाले चाउरीलाई बेस्कन थिच्यो। सम्झदा सम्झदै चाउरीले पापिष्ट विष्टलाई पनि सम्झे, जो उसँग खेल्ने र उसलाई बर्बाद पार्ने नियतले रातभर त्यही घरमा बस्यो। एकपल्ट फेरि चाउरीको अनुहारमा पुलुक्क हेरी स्वास्नीले, उसलाई डाक्कै छोडेर रुन मन लाग्यो। खाना निकालेको ढिँडो थालबाट फेरि देख्छेमै घोप्टाई। त्यतिन्जेल चाउरीले भान्सा सिद्धाइसकेको थियो। चाउरी चुट्न भनेर घर बाहिर निस्कियो। स्वास्नीले जुठो भाँडा बोकेर बाहिर ल्याई र पखाल्न थाली। भाँडा धोएर फर्काउँदा चाउरी गुन्द्रीमा पल्टिसकेको थियो। स्वास्नीले ढोका ढप्काई, आग्लो लगाई र चाउरी पल्टेको गुन्द्रीकै छेउमा गएर थचक्क बसी।
संग मीलनाथ चित्त दंग श्याम रंग श्याम संग मीलनाथ चित्त दंग श्याम रंग श्याम संग मीलनाथ चित्त दंग सुखा जा क्षणी मोहनी वजे मन वीणा मंत्र मुग्ध मोहर रे
अजिसम नसुतेर के गर्दैछस्? कुल्टो फेर्दा फेर्दै चाउरीले प्रश्न गर्यो। स्वास्नी जससँग भई स्वाभाविक बन्ने प्रयत्न गरी केही होइन भन्दै चाउरीकै छेउमा यसो ढल्किए। अघिनाको आगो झन्डै डिबिसकेको थियो, तर चाउरीको आँखा भने उघारी थियो। उसको आँखाभरि चित्रहरू घुमिरहेका थिए। चाउरीले लामो सास तानी, उसलाई भित्रैदेखि औडाहा भइरहेको थियो। चाउरी अघिदेखि मनमा एउटा प्रश्न उभ्याएर छटपटिएकी छ। फेरि एकपटक उसले आफैसँग प्रश्न गरी, त्यो माथ्लो जातको मै हुँ भन्ने बाहुन, म एक्लै भएको मौका पारेर हाम्रो घरमा पसेको कुरो लेखेको बाबुलाई भन्नुहुन्छ कि हुन्न होला? त्यो कुरालाई आफ्नो पहिले कसरी लिन्छ होला? कतै पोइरी सारेर मलाई बेस्य भन्दै निकाल्यो भने मेरो के हाल होला? चाउरी तर्कने तर्कनाले फत्रक्क गली, उसले प्रश्न मात्र उठाउन सकी तर एउटै उत्तरको टुङ्गो लाइन। हातखुट्टा फतक्क छाडी, फेरि सुस्केर काडी र कोल्टी फर्की। यो निष्पट्ट अँधेरोमा उसले आफ्नो पोइको अनुहार त देखिन, तर एक टङ्कारसँग निधाइरहेको अनुभव गरी उसलाई आफ्नो लोग्नेको असाध्यै माया लागेर आयो। यो विकराल गरिबी समस्या र अभावको बीचमा पनि स्वास्नीले चाउरीलाई माया गरी आफ्नो पाखुरीको सिरानी बनाएर त्यसमाथि चाउरीको टाउको राखिदिए।
राधिका,
एक घडी रात छँदै चाउरी बिउँछी। यो रात पनि उसलाई त्यति राम्रो निद्रा परेन। अँधेरोमा एक फेला लोग्ने चानीलाई हेरी ऊ फुआफुआ निदाइरहेको थियो। आँखा मिच्दै जिउ तन्काउँदै चाउरी उठी, दैलो उघारी र घरको करेसापट्टि गई। गाउँ छिमेकका भाले कुखुराहरू खोरभित्रैबाट कुखुरी काँ कराइरहेका थिए। चाउरेकै घरको भाले पनि जो भर्खरै बाँच्न सिक्दै थियो क्याँक क्याँक गर्दै थियो। चाउरी करेसेबाट आँगनमा निस्की बिहानको चिसो हावाले उसलाई छोयो। छि इन ताकै मास्केको यस्तो चिसो बढ्याओ। चौरी मनमा कुरा खेलाउँदै घरभित्र छिरी। छिनभरमै थोत्रो सिलौटी गाग्री च्यापेर चौरी दैलो बाहिर आई घरको पालीमा झुन्डाइराखेको नाम्लो जेकी र पिँढीको पल्लो छेउमा पल्टिरहेको डोको समाती। सिलौटे गाग्री डोकोमा खन्द्राङ्ग हालेर नाम्लो मिलाई। नाम्लाको पासो टाउकोमा अड्याएर ऊ पँधेरातिर हिँडी। पँधेराभन्दा वरैबाट उसले पँधेरामा केही पँधेरीहरू आइसकेको लख काटी। आइसकेछन् मनमा कुरा खेलाउँदै ऊ पँधेरामा पुगे। तर पँधेरो रित्तै थियो। यसो माथितिर हेरी उपल्लो पँधेरामा दुई तिनजना रहेछन्। आफूभन्दा पनि अगाडि नै बिउँचिएर पँधेरा आएका बाहुनीहरू देखेर उसलाई झोक चल्यो। होइन यी काटिनेहरूको निद्रा हुन्न कि क्या हो। मनमा नै एक फेरा सरापी र थचक्क बसी। डोकाबाट गाग्रो निकालेर पन्धराको ढुङ्गामा ढ्याङ्ग राखी। पौनी पन्धरामा गाग्री बजेको सुनेर माथिल्लो पन्धराका बाहुनी मध्ये केउटीले मुख खोली। ए को हो त्यहाँ? चौरीकी स्वास्नीलाई बोल्न त मनै थिएन, तर पनि जवाफ फर्काई। म हो मुखिनी। को हो म भन्ने? चौरी होस् कि क्या हो? माथिल्लो पन्धराबाट फेरि प्रश्न आयो। हो हो, चौरीले छोटोमै जवाफ सिद्धाए। गाग्री टिपेर पन्धेरो बनिने कुवामा गाडी। गाग्रीको आधा मात्र पानी भरियो। गाग्री बाहिर झिकेर अञ्जुलीले पानी उभाउँदै गाग्री भर्ने चेष्टा गरी। ए चौरी, तेरो लोग्ने आयो? मात्तो पन्धराबाट आएको आवाज चाउरीले सुनेर छोटकरीमा उत्तर दिए। आका छन् हिजो राति। ए उसो भए घर पुग्ने बित्तिकै माथि चिरान गरी बाजे कहाँ चाउरी भन्दै आई, नबिर्सियस् नि। एउटा आदेश जस्तै लाग्ने वाक्य। मात्तो पन्धराबाट पौनी पन्धरासम्म आइपुग्यो। तर चाउरीले हुन्छ हुन्न केही बोलिन। गाग्री भरिएपछि एक अञ्जुली पानी झिकेर आफ्नै मुखमा छ्याप्प पारी। गुन्योको एक छेउले मुख पुछी। लौ न, कति छिटो आइसकेकी होस् त भन्दै गाउँकै अर्की दमिनी पन्धरामा आइपुगे। चौरी डोको बोकेर हिँड्नै आँटेकी थिए। सँगै जाम्ला भनेर दमिनीले चाउरीलाई रोकी। चोलाको गोजीबाट दमिनीले सुर्तेको ठुटु निकाली र चाउरीलाई बिँडी बनाउन भनी। चाउरीले त्यही एक छेउबाट सुकेको कटुसको पात टिपी र बिँडी बेरी। दमिनीले लाइटर निकाली पोल्टाबाट र चाउरीलाई नै दिए। चाउरीले बिँडीलाई ओठमा च्यापी र लाइटरको जाँतो घुमाउन थाली। ज्यान गए बलेन। खैले म पार्छु, दमिनीले चाउरीको हातबाट लाइटर खोसेर आगो निकाल्ने कोसिस गरी। थुक्क काट्टा, जति गरे पनि लाइटर नबलेपछि दमिनी पनि हार खाई। तर प्रयत्न गर्दा गर्दै कसो कसो आगो निस्कियो। चौरीले लाइटर नजिकै ओठ पुर्याए र लामो सरको तानी। ओसेको कटुसको पात चर्र गर्दै सल्कियो। दुई चार सरको तानेपछि चौरीले दमिनीलाई बिँडी दिए। तितिएको मुखबाट थुक फाल्दै चौरीले प्रतिक्रिया व्यक्त गरी। छि, कति तितो खाले सुर्ती रहेछ। कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। यसको बाँकी अंश केही बेरमा वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेग तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। श्रुति सम्वेगमा हामी शरद पौडेलको उपन्यास लेखेको वाचन सुनिरहेका छौं। अब यसको बाँकी अंश वाचन सुनौ।
बिना चैन कहां से पाऊं।
ओछ्याएको कट्टुसको पात चर्र गर्दै सल्कियो। दुई चार सर्को तानेपछि चाउरीले दमिनीलाई बिडी दिए। तृतीयको मुखबाट थुक फाल्दै चाउरीले प्रतिक्रिया व्यक्त गरी, छि कति तितो खाले सुर्ती रहेछ, कुनी कस्तो छ, मैले पनि अहिल्यै चाख्याओ। हिजो भुन्टाका बाउले बाजाराटी ल्याउन्, माल किन्न जाने पो हुन्छ र कुन चाहिने साउले मार्यो नाई। दमिनीले अलि लामै बाजे कि, साह्रै नै बिहालो भयो जाम्बो। चाउरीले डोको बग्दै दमिनीसँग प्रस्ताव राखे। हुन पनि पुरै उज्यालो भइसकेको थियो, पँधेर्नेहरूको लर्कन छुटिरहेकै थियो। चौरी र दमिनी पँधेराबाट फर्के, बीच बाटोबाट दमिनी छुट्टी, चौरी एक्लै आफ्नो घरतिर लागि। होइन को हो त्यो, डोको बग्दा बग्दै टक्क अडिएर गल्लीतिर आँखा पुर्याएर हेरी चौरीले र आफ्नै मनलाई सोधी। एकैछिन अडिएर हेर्ने बित्तिकै चौरीले त्यो आकृतिलाई चिनिहाली, थुक्क मुर्दार, फेरि किन मर्याओ हाम्रो घरतिर। चौरीलाई त्यो आकृति देख्ने बित्तिकै घिन लागेर आयो, कता कता डर पनि लाग्यो। ऊ छिटो छिटो पाइला चलाउँदै घर पुगेर भित्र छिरी। डोको भुइँमा बिसाउन पनि भ्याएकी थिइन, बाहिर आँगनमा जुत्ता बजेको सुने। एक को छ भित्र, बाहिरबाट आएको आवाज चौरीको कानमा ठोकियो। ऊ केही बोलिन, मजेरीतिर हेरी। लोग्ने बनाउँदो अझै निद्राबाट बिउजिसकेको थिएन। ए किन नबोलेको हो, को छ भित्र, ए चौरी, बाहिरबाट फेरि आवाज आयो। चौरीलाई के गरौँ कसो गरौँ भयो। हत्तन पत्ता ऊ लोग्ने भए ठाउँ पुगेर लोग्नेलाई बिउजाउने हिसाबले हल्लाउँदै सुस्तरी बोलाई, ए लेखेका बाबु उठ, ए दमिनी के को सुन्या नसुने गरी छ, बाहिर निस्किँदा फेरि आवाज आयो। त्यति बेलासम्ममा चौरी आँखा मल्दै उठेर मजेरीको गुन्द्री मनतिर यसो बिट उठाएर चुरोट खोज्यो। छामछुम गर्दा गर्दै एउटा ठुटो फेला पर्यो। चुलाको ओदानमाथि राखेको सलाई झ्वारेर बाल्यो र ठुटो सल्कायो। राम्ररी आङ तानेर चाउरीसँग सुस्तरी सोध्यो, को हो बाहिर, कुनै थाहा छैन मलाई, आफै गरेर, चाउरीले झर्केको स्वरमा तर बिस्तारै जवाफ फर्काई। चाउरीले उठ्ने छाँटकाँट झिकेन, बरु ठुटो तान्नेतिर लाग्यो। चाउरे होइन, अझै उठा छैनस् कि क्या हो, ए दमिनी, यसपटकको छोरा अलिक चर्को थियो। चाउरीले लख काटेर स्वास्नीसित सोध्यो, ओइ पर गाउँका बिस्टा हुन् कि क्या हो। चाउरीले उत्तर फर्काउने लेठो गरिन, बरु मजेरीका कुनामा भएका झिझा बिजालाई बाँचकुच गर्दै अँगेनामा राख्न थाली। मन लागि नलागि चाउरे उठ्यो, टोकाबाट बाहिर निस्केर हेऱ्यो। आँगनको बीच भागमा बिष्ट मुखिया उभिएको देखेपछि जुम्ला हात जोडेर नमस्कार गर्यो, तर एकैछिन पनि नअड्डिकन घरको पछिल्लोतिर हिँड्यो। मुखिया आँगनमा उभिनै राखे, चिनभरमै चाउरी देखा पर्यो। होइन यति सकारे कताबाट होला मुखिया साहब, चाउरीले आफ्नो जिज्ञासा राख्यो। मुखियाले एकपल्ट चाउरीको शिरदेखि पैतालासम्म हेरेर फटकारे, होइन बोलाको पनि सुन्दैनौ कि क्या हो तिमीहरूले, हँ दमै, होइन मुखिया म त बिग्नै थाकेछु, भर्खर पो मुखिया आउनु भएको छ भनेर चाउरीले उठाइदिएर, नत्र त अझै, चाउरीले बेली विस्तार लगाउन थालेको थियो। मुखिया बाजेले उच्छिनी हाले, बोबो तेरा मुख नमिला, तेरी स्वास्नीले त देखाइदिए अघि नै, बोल्न पनि नसकेर मरे कि, अपशब्द बोल्यो उसले। एक बिहानै आफ्नै स्वास्नीलाई त्यस्ता वचन लगाएको चाउरीलाई मन परेन, तर गर्न सक्ने केही कुरै थिएन। भित्र चाउरीले पनि मुखिया बाजेका वचन सुनेकी थिए, उसलाई बाजे सम्झेर औडाहा भयो। भित्र मजेरीबाटै धारे हात लगाएर सुस्तरी सरापी, थुक्क बाहुन काँटा, तेरो मुखमा भत्पत्ती किरै किरा परोस्, आज ठकलक्क मर्नु नपरोस्। अरू कुनै कुरै नगरी मुखिया बाजेले मुख खोले, ए दमै म त एउटा कुरा भन्न आएको, तर कुरो के भने बाजेले भनिहालेनन्। चौरीलाई असाध्यै खसखस लागेर आयो, के होला मुखिया, चौरीले बिन्ती गरे चाहिँ गर्यो। भित्र दाउरा बाल्न खोजेकी चौरीले पनि हलचल नगरी बाहिरतिर कान थापी, तेरो छोरो केही कामको रहेनछ, खानाको काल मात्रै, झिकिँदै गाँडभन्दा थपिँदै गाँड जस्तो भयो, काम छ होला भनेर लगेको ज्वाइँ पाइला जस्तो भयो त, बाजेले भूमिका राम्ररी बाँधे। चौरीलाई आफ्नो छोराको बदख्वाइले दुःखी बनायो। एकै सासमा चौरीले सोध्यो, के भयो हजुर, लेखेला सन्चै छ हजुर, चौरी भावुक भयो। लेखेको बारेमा बाजेका कुरा सुनेपछि चौरी पनि दैलोसम्म आइपुगी र बाजेलाई हेरी। बाजे र चौरीका आँखा जुदे, चौरीलाई खपिन सक्नु रिस उठ्यो, तर थुक्निएर चित्त बुझाई, आँखाले भुइँतिर हेरी। दमिनी भए पनि कति राम्रै छ भने बाजेले मनमन एकपल्ट फेरि चौरीको प्रशंसा गरे। मुख रसार आए जस्तो भयो। गुटुक्क थोक्नेले के सम्झे जस्तो गरेर बाजेले चौरीलाई हेरे। चौरीले आफ्नै आँखामा हेरिरहेको चाल पाएपछि बाजेले आफूलाई सच्याएर फेरि मुख खोले। कुरो के भनेदेखि, हेर चौरी, अब तेरो छोरालाई आज लिएर आइज, त्यस्तो कामचोरलाई पालेर खुवाउनुभन्दा त। बाजेले कुरो टुङ्ग्याउने हिसाबले बात अगाडि बढाए। को आउँछौ, तेरो फुर्सद छैन भने तेरी स्वासिनीलाई पठाइदिए पनि हुन्छ, तर बिहालो गर्न चाहिने पाउँदैनौ। लौ, म त यही भन्न आएको हौ, अब जान्छु। बाजेले आफ्नो कुरा सकेर हिँड्न खोजे चाहिँ गरे। हस्त नि हजुर, हामी जोइपोइ सल्लाह गरेर आजै आउँला। चौरीले जुम्ला हात जोडेर नमस्कार टक्र्यायो। बाजेले हिँड्ने बेलामा फेरि एकपटक सङ्घारमा उभिएकी दमिनीलाई हेरेर मनमनै भने, पख त दमिनीलाई। बाजे हेर्दा आधै टाढा पुगिसकेका थिए। चौरी अमिलो मुख पारेर कोठाभित्र छिर्यो। उसले देख्यो मजेरीमा घोप्टो परेर लेखेकी आमा चौरी रोइरहेकी छ। घरभित्र छिरेर हेर्दा आफ्नो स्वास्नीलाई रोइरहेको देखेपछि एकैछिन त चौरीलाई के गरौँ कसो गरौँ भयो। तर आफूलाई छिनभरमै सम्हाल्दै चौरीले मुख खोल्यो। के खान रोइछ से? निकै बेरसम्म पर्क्यो चौरीले स्वास्नी केही बोलोस् भनेर, तर स्वास्नी चानीले एक शब्द जारिन। फेरि यो मौनतालाई चौरीले नै तोड्यो। छिरो छिरो ढिँडो बसाल, खाइवरी जाने त होला नि, कि त जान्छेस? चौरीको प्रस्ताव सुने कि चौरीले यसपटक पनि मुख खोली। चौ तिमी नै, मलाई त्यो मुर्दार काँठाको मुख हेर्न पनि मन लागेको छैन। स्वास्नीको कुरो सुनेपछि चौरीले ठट्टा गर्न खोजे जे गरेर पक्कै मुख खोल्यो। कसले विष्टको मुख हेर्न जा भनेको छ र तँलाई? मैले त छोरो लिएर आइजु पो भनेको त। लोग्नेको कुरा सुनेपछि कर्के आँखाले पुलुक्क हेरी चौरीले। किनामा थुपारेको झिन्झामा झ्वार र सलाइको काँटी बालेर राखी चौरीले ससाना झिन्झाले बल्ने चमर्को गरे, तर सकेनन्। खोपाबाट चुरोटको खाली कागज निकाले चौरीले र झिन्झाको बीचमा राखी। अहिले भने कागजसँग झिन्झा पनि सल्किए। जाउन, बाहिर गएर अलि ठुला गोडा चारेक दाउरा ल्याइदेऊ, चौरीले आफ्नो लोग्नेलाई हराई। चौरी उठेर बाहिर गयो, दाउरा ल्यायो र अँगेनामा हाल्यो। चौरीले पानीसहितको डेक्ची ओदानमा ठ्यास बसाली। त जाए लेखेकी आमा छोरो लिन, म चाहिँ मासु खोज्न जान्छु, कतै काट्छन् कि? चौरीले आफ्नो स्वास्नीसित सल्लाह गर्यो। जान्न जान्न, म मरे नि जान्न, तिमी नै जाऊ, परेको छैन मासु खोज्न जान, भोलि गए नि हुन्छ। चौरीले आफ्नो मत राखी। अगेनामा बसालेको पानी तातेर सुहाँ गर्न थाल्यो। चौरीले उठ्न जागर गरिन। फेरि लोग्नेलाई हराई, त्यो कुनाको पिठोको डालो यता सार्देऊ न, पानी तात्यो। चौरीले आज्ञाकारी बालक चाहिँ चौरीले भनेको कुरुक्क मान्यो। डालाबाट मुठीले झिक्दै चौरीले पिठो हाली देख्छिमा हात चलाउँदा चलाउँदै चौरीले आफ्नो जिज्ञासा राखे। होइन, किन हाम्रो छोरो बिमारी भएको छ र होला? नत्र त त्यो काठोले किन लिन आइजो भन्थ्यो र? चौरीको कुराप्रति चौरीको मन त बाजेन, तर उसले आफ्नो पुरुषार्थ देखाए चाहिँ गर्यो। आइमाई जाबाको चित्त पायो होला नि अरू कोही, त्यसो भएर पो त। चौरीले स्वास्नीको मुख बन्द गरिदियो। ए चौरी दाई, बाहिर आँगनबाट आएको बोलीले चौरी झस्के चाहिँ भयो। चौरी जुरुक्क उठेर बाहिर गयो। गाउँकै दमै भाइ रहेछ, किन आथिस कान्छा? चौरीले प्रश्न गर्यो। कान्छो दमैले मुख मिठ्याएर झैँ गरी बोल्यो, पल्ला गाउँमा नुइटेल विष्टको भैँसी ब्यायो रे हिज, पाडो छ रे, लिन जाने कि भनेर हो, मैले त दाम पनि लिएर आएको छु, तिनवटा सौमा त देला नि। दमै कान्छाले कुरो सक्यो। चौरीले दोमन दोमनमै कुरा राख्यो, खै जान त मन थियो, बिहानै उपल्लो गाउँबाट विष्ट आथे, लिखेलाई लिन आउनु भनेर गाछन्, म त उता पो जाने कि भनेर बसेको छु, उछार भए त जानुहुन्थ्यो। चौरीको दोमनलाई एकोर्याउन दमै कान्छाले प्रस्ताव राख्यो, उता भाउजूलाई पठाइदेऊ न, भाउजूले लिएर आइहाल्छन् नि छोरो। भित्र ढिँडो ओढाल्दै गरेकी चौरीले बाहिर भएको सम्वाद सुनिरहेकी थिए। दुवाको पिरोले राता भएको आँखा मिच्दै सिँगान पुस्दै चौरी घरको ढोका बाहिर निस्केर मुख खोली। हुँदैन हुँदैन लेखेको भाउ, तिमी कतै नजाऊ है, खुरुक्कन छोरा लिन जाऊ। स्वास्नीको हस्तक्षेपलाई चौरीले मन पराएर, कति गरेरको, एकपल्ट भनेपछि त भइहाल्यो नि। दमै कान्छोले कुरो बुझे चाहिँ गरेर प्रस्ताव राख्यो, पाडो बोक्न गाह्रो हुन्छ कि भनेर हो, भइहाल्यो, मैलै ल्याम्ला, खाना त खाउला नि दाई, कतिको खाने हो? 150। दमै कान्छाको कुरो सकिन नपाउँदै चौरीले उछिन्यो, 50 भाग लाउने होला क्यारे, एक भाग राख्दैन, आज छोरो पनि आउँछ। दमेकान्छो बाटो लागेपछि चौरी घरभित्र छिर्यो र स्वास्नी चानीलाई अरायो, दे ढिँडो खाएर हिँडिहाल्छु, फेरि अबेला हुन्छ फर्कन। चौरीको बात सकिन पाथेन, स्वास्नीले बात जारी, एकैछिन पकाई छोप बना छैन। चौरीले सिलौटो बनिएको ढुङ्गा आफूतिर तानी र भाङका गेडा राखी सिलौटामा, कोपामा छामछुम गरी केही भेटिन। फेरि चौरीलाई हराई, जाऊ न बाहिर, बाहिरबाट खुर्सानी ल्याइदेऊ। चौरी झोक्के झे गरेर बाहिर गयो, जुठेलानी र मौलाएको डल्ले खुर्सानीको बोटबाट दुई चारवटा ढिँडी टिप्यो र भित्र छिर्यो। ला भन्दै खुर्सानी भएको हात स्वास्नीतिर बढायो, भुइँमा राख्दौ न, खुर्सानी पनि कस्तो हातमा दियाओ, झगडा हुन्छ अरे क्या। स्वास्नीको कुरो मान्यो चौरीले र खुर्सानी भुइँमा फ्यात्त फालिदियो र हाँसे जस्तो गरेर मुख फोल्यो, कहिले पो पिरती भएको छ र तँसँग, झगडै त हो जरी सुकै। मुख्य लेखेको घर पुगेर फर्किए, घरको आँगनमा पुग्न पनि भ्याथेनन्। बजेली गुनासो पोखिन्, एक बिहानै कता कता डुलेर हिँड्याऊ भने उस बेला पाक्या बान्छो, बिरालाको नाकै जस्तो चिसो भइसक्यो, बेलामा खाएर हिँडिदिए पो घर बस्नेलाई पनि सजिलो हुन्छ र। बजेको गनगनको उचित उत्तर फर्काए बाजेले पनि, कहाँ डुल्ने हो, त्यही क्या त लिखा घरसम्म पुगेर आएको, यो डाँकालाई ज्वाइँ पाला जस्तो पालम भन्दा त लैजाउँ त्यसकै बाबामाले भनेर बोलाउनु गएको, आइमाईलाई त उही भात भान्सो बाहेक अर्थक। बाजे बोल्दा बोल्दै अडिए, एकैछिन सोचेर पिँढीमा बस्दा बस्दै बजेसँग सुस्तरी सोधे, उठ्यो त त्यो केटो आज? बजेले पनि बिस्तारै तर मुख अमिलो पार्दै जवाफ दिइन्, के को उठ्थ्यो मुर्दार, बिहानै गएर बेस्कन कराइदिएकी थिएँ, सुने नसुने गरेर पल्टिरहेको थियो, मेरो पालो ओड्ने छोड्ने तान्दिए, बल्ल बल्ल उठेर गोबरसम्म सोर्यो त्यति हो, न्यौ पाछा क्यारे मुर्दारले, त्यति भए पुगिहाल्यो नि। बजेले अलि लामै फेरिस लगाइन्। बाजेले जिउका लुगा काडे, पिँढीमा राखेको अम्खुरा लिएर आँगनमा झरे, अम्खुराको पानी जिउमा फ्याँके, कटकटेको कालो मैलो जनै ढाडतिर घिसारेर घरभित्र छिरे। बजेले चिसो भात तिउन पस्किन्, बाजेले पहिलो गाँस निल्दा ननिल्दै सोधे, त्यो केटालाई दिस त? बजे झर्किन्, अँ घरको मुलीले खाने नपाई त्यस मुर्दालाई दिनु परेको छ, उपति एक पैसाको छैन, खानको काल मात्रै। बजे एकैछिन रोकिन् र फेरि बोलिन्, आज भात फाल्या छन् के अरे हाम्रा केटाकेटीले, त्यही राखिदिएछु, त्यही खाएर मर्छ आज, त्यसलाई सधैँ कसले दिन सक्छ राम्रो भात। बजेको मुख अझै चिलाइरहेको थियो, त्यसका बाबामा आएर लय पनि कति आनन्द हुन्थ्यो, यस्ता साइदुवा राख्नुभन्दा त कोही नभएकै जाति। बजेको फतफत बाजेलाई घाँटी आउन्जी भयो, बाबु नकर आज लैजान्छन्, बाजेले कुराको बिट मारे। ओइ केटा कहाँ मरेछस्, थाल घिसार्न आइज। बजेले आँगनको डिलबाट गोठतिर फर्केर चिच्चाइन्, लेखे कतै पनि देखा परेन, थाल समातेर बजे गोठमै गइन्, लेखे गोठको एक छेउमा बसिरहेको थियो। कान पनि सुन्न छोडिस कि क्या हो मुर्दार, कहाँ छ तेरो थाल, थाप छिटो। बजेले पिटुलाजे गरेर वचन बर्साइन्, लेखे जुरुक्क उठ्यो र थाल लिन गयो। गोठको पालीबाट कुच्चेको सिलौटे थाल झिक्यो र बजे अगाडि गएर उभियो, कामको नाममा सिमको नभाचे पनि खान त पर्दैन र मोरालाई, भाते मुर्दार। सेलोटे थालमा हातको थालको भात झार्दा झार्दै वचन पनि झारिन् बजेले र फरक्क फर्केर गइन्। लेखेले थालमा हेऱ्यो, मुछिसकेको भात देखेपछि लेखेलाई कस्तो कस्तो लागेर आयो, त्यसैका छोरछोरीले फाल्या भात जस्तो छ। लेखेले आफ्नै मनसँग बात गर्यो, खान्न, लेखेले मनमा पक्का गर्यो। थालको भात लगेर भैँसीको डुडमा हालिदियो र आफू पहिलेकै ठाउँमा गएर बस्यो। ओइ केटा भाइ खाइसकिस्? गोठको उतापट्टि पिसाब गर्ने हिँडेका बाजेले लेखेसँग प्रश्न गरे। लेखेले तिखो आँखा पारेर बाजेलाई हेऱ्यो तर केही बोलेन। बाजे खुरुखुरु गोठको पछिल्लोतिर पुगे, आफ्नो धन्दा सिद्ध्याएर फर्किएर आए, फेरि लेखेलाई सोधे, खाइस भनेको किन हो, केही नबोलेको? बाजेको डाँको अलिक ठुलै हुँदै थियो, लेखेलाई डर लागे जस्तो भयो, सुस्तरी भन्यो, खाएँ हजुर। तेरो तेरो बाउ आउँछ कि को आउँछ कुन्नी, आजबाट तैँले यहाँ बस्न पर्दैन। बाजी बोल्दा बोल्दै रोकिए र लेखेको गरिबीप्रति खिल्ली उडाउने देहले बात थपे। अब आफ्नै घर आएर मिठो मिठो खाने अन्नको बकारी छँदैछ क्यारे। बाजेको कुरो त अरू बुझेन लेखेले, तर आजदेखि यो घरबाट फुर्सद मिल्ने कुरो भने सुन्यो र बुझ्यो पनि लेखेले। ओइ केटा, जुरेलनामा अघिदेखि भाँडा हाँस्या छन्, माझेर घोप्ट्याउनु पर्दैन? आँगनको डिलबाट कराएको बजेको आवाज कोठमै सुन्यो लेखेले। एकैछिन घोरियो र अठोट गर्यो। माझिदिन त्यसको भाँडा, त्यसले खाएको भाँडा त्यसैले माझोस् न, लेखी आँटीमाथि चढेर बस्यो। बेला बेला बजेको डाँको सुन्दै थियो लेखेले, तर धेरै बेरपछि जुठेलामा भाँडा बजेको सुन्यो। बल्ल खाइछ काठिनीले, लेखेले मनमनैमा हलुङ्गो अनुभव गर्यो। होइन, कताबाट आइसकेछ भाँडा माझ्दै गरेकी बजेको भाँडासँगै आएको आवाज पनि सुन्यो लेखेले। को आयो होला? लेखेलाई असाध्य काकुती लागेर आयो। नमस्कार है मुखिनी। खै त नि मुखिया, बजेको प्रश्नको उत्तरमा आएको यो आवाज लेखेको कानसम्म पुग्यो। लेखे एकैछिन अल्लमल्ल पर्यो, बाउ आएछन्। लेखेको मनले यति पनि भन्न भ्या थिएन, उसको आँखाबाट बलिन्द्र तार आँसु बग्न थाल्यो। चाउरी आँगनको डिलमा ठिङ्ग उभिरह्यो। भाँडा माझिरहेकी मुखिनीले चाउरीतिर हेर्दै प्वाक्क बोलिन्, ए दमाई जाऊ न, एक अङ्गालो पराल थोतेर भैँसीलाई हालिदेऊ, बोक्कै छ भैँसी। चाउरीले काम पाइहाल्यो। उसले मुखिनीलाई एक फेरा हेऱ्यो, तर केही नबोली गोठको नजिकै भएको टौवातिर लाग्यो। गोठकै बाटो भएर टौवातिर जाँदा जाँदै चोर आँखा गोठतिर दौडायो। चाउरीको आँखाले गोठको अन्तरकुन्तरसम्म चारेर छोरो खोज्यो, तर कतै भेटेन। जङ्गल गएछ कि? मनमा शङ्का उब्जाउँदै चाउरी टौवाको लिस्नु चढ्यो, पराल थुत्यो र भैँसीलाई दियो। ए चाउरी आइसकेस्? घरबाट आएको बाजेको आवाज चाउरीको कानसम्म ठोक्कियो। हत्तनपत्त सपथोप छोडेर ऊ घरको आँगनमा निस्कियो र पिँढीमा बसेका बाजेलाई नमस्कार टक्र्यायो। बाजेले केही बोलेनन्, तर एकचोटि चाउरीको जानमा हेरे। बजे घरभित्रबाट बाहिर निस्किन् र मुख मिलाइन्, अलि बिहानै यहीँ खाने गरी आए नि हुन्थ्यो नि, अब त यस बेला भर्खर धन्दा सके। बजेको कुरो सुन्यो र बुझ्यो पनि चाउरीले। मैलो कपाल कन्याउँदै जवाफ फर्कायो, आ भए त हुन्थ्यो मुखिनी, त्यस्तै भयो, सधैँ हजुरहरूकै खाएर हुर्क्या त हो नि। चाहिँदो र मिल्दो जवाफ फर्कायो चाउरीले। चाउरीलाई छोराबारे सोध्न मन लाग्यो, तर सकेन। आँखाले भने भ्याए जति खोजिरह्यो, तर भेटेन। आँखा डुलाइरहेकै बेला बाजेले कुरा राखे, अनि छोरो लिने आ त होलास् नि, होइन त चाउरी? चाउरीले फेरि कपालमा हात लगायो र जवाफ फर्कायो, हजुर मुखियाले बिहान बोलाबाट आएको हुँ। चौरीले राम्ररी जवाफ फर्काउन पाथेन। पिँढीमा ठुस्स बस्दै बजेले मुख फोरिन्, लैजाऊ लैजाऊ, त्यस्ता अल्छीलाई पालेर पनि केही सघाउला कि भन्यो, झन उल्टो खानको काल मात्र रहेछ तिम्रो छोरो त। बजेले आफ्नो छोरोप्रति राखेको मतप्रति अलिअलि प्रतिवाद गर्न खोज्दै चौरीले भनिहाल्यो, अलिक केटकेटी नै छ मुखिनी। चौरेको मुखै बन्द हुने गरी बजेले प्रतिवाद गरिहालिन्, के को केटकेटी हो र त्यत्रो त्यत्रो स्वाँठे पनि, तिग्रा हल्लाएर खान पल्केको नै, कति कराएको हो? बाजेले बजेलाई रोके। एकैछिन सुनसान भयो। गोठमा बाँधेको भैँसी करायो। त्यही बेला बजेले सम्झे जस्तै गरी चाउरीलाई हराइन्, आयो आयो, अब भैँसीलाई पानी ल्याइदियो यो पँधेराबाट, त्यति गरेर गए नि भ्याउँछौ। बजेको कुरोप्रति बाजेले समर्थन जनाए, हो जाँदा चाउरी बिहालो नगर, भैँसी त तिर्खाले मर्छन्, रुखको पराल खानु छ, पानी त खुवाउनै पर्यो नि। चाउरीले आफ्ना गरुङ्गा पाइला चलायो र आँगनको एक छेउमा ढलिराखेको मुख नभएको सिलौटे गाग्री उचाल्यो र पँधेरातिर हिँड्यो। इन्कम आएपछि केही नगरी जाम्ला भन्न कहिले पर्दैन, एक थोक न एक थोक काम निकालिहाल्छन्। चाउरी आफ्नै मनसँग गनगन गर्दै पँधेरो निर पुग्यो। होइन, आँखा पनि देख्दैनस् कि क्या हो? आफ्नै अगाडिबाट आएको आवाजले चाउरी जससँग भयो। यसो हेऱ्यो, एउटी बजे पँधेराबाट पानी बोकेर आउँदै गरेकी रहेछन्। अहो मुखिनी, म त एक सुरुमा भन्दै चाउरी बाटो मुनतिर झरेर बजेलाई बाटो छाडिदियो। आजकलका पाउनी मात्तिएर भो भैमाना भाँडामा बाँच्छन्। पानी बोकिरहेकी बजे फतफताउँदै बाटो लागिन्। चाउरी हुइकिएर पँधेराबाट पानी लिएर घरमा पुग्यो। पिँढीमा बसिरहेकी बजेले तत्काल प्रतिक्रिया व्यक्त गरिन्, होइन कति छिटो हो, दौडाएर ल्यायो कि क्या हो? चाउरीले केही बोलेन, सिधै गोठमा गयो। भैँसीको अगाडि भएको डुँडमा पानी हालिदियो। भैँसीले चिसो पानीमा एकपल्ट छोप्लाङ्ग थुतुनो गाडेर निकाल्यो। चाउरीले चाहिँ मौका छोपेर छोरो खोज्यो, तर फेला पारेन। गोठको आँटीमा छ कि भन्दै आँटीको लिस्नु चढ्नै लागेको थियो। बजेले बोलाएको सुन्यो, एकदमै यता आऊ त। लिस्नु चढ्न खोजेर चाउरी फेरि आँगनमा हाजिर भयो। बजेले भूमिका बाँध्दै काम सिर्जना गर्न खोजिन्, अघि पराल कति थुद्दिएका थियौ हँ दमै? अब बाजे पनि सक्नुहुन्न, मेरो पनि गतिपत्ति केही छैन, पराल त भरेसम्म हुने गरेर थुद्द्याउ न है, क्या निर नसकेसी, धन्न तिमी आयो र अरण परण भयो नै, नत्र त आफै झुन्न पर्थ्यो। खै अब त अबेलै हुन्छ होला नि मुखिनी, म त हिँड्न पाए जाति हुन्थ्यो कि। चौरीले बजेको कुराको घुमाउरो उत्तर फर्कायो। पिँढीमा बसेका बाजेले थपथप गरे, ब्याउँछस् भो, त्यति पराल थुतेर जान, यहाँ उभिरहेको बेलामा पराल थुत्याए भए सकिसक्थ्यो। चौरीले आफूलाई बलियै सनासोले समातेको अनुभव गर्यो, फेरि पराल भएतिर उइकियो। मनमा अलिअलि झोक पनि थियो चौरेको, त्यसैले धुई धुती पराल तान्यो र एक पारी नै बनाइदियो। त्यही बेला बाजे पनि पराल भनेर आइपुगे। होइन, कत्रो थुतेको हो यो पराल, नासे पारिहालिछस् नि तैँले त, अब रातिको शीतले यो जम्मै। बजे पनि आइपुगिन् त्यही ठाउँमा र जिब्रो निकाल्दै गरेन। अर्कालाई काम लागेपछि एक न एक थोकको बियाँचो परिहाल्छन्। यत्रो बुढो भएको तपाईँको पनि कस्तो बुद्धि नआएको त लौ। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन शरद पौडेलको उपन्यास लेखेको वाचन हो। लेखेको वाचनको चौथो श्रृङ्खला हामीले आजको कार्यक्रममा वाचन गरेर सुनायौं। यो वाचनसँगै अब आजलाई श्रुति सम्वेगबाट बिदा लिने बेला भएको छ। अर्को साता फेरि लेखेको पाँचौं श्रृङ्खला लिएर आउनेछौं। तबसम्मका लागि प्राविधिक साथी सशिन्द्र गौतम र म अच्युत घिमिरे बिदा चाहन्छौं। शुभरात्री।